قال سلامي على عباده الذين استقاموا بعد. أعوذ بالله العظيم بسم الله الرحمن الرحيم. ذكر الله تطمئن القلوب. کوئی معین الدین صاحب محمد معین الدین صاحب نے لکھا ہے کہ میرے والد صاحب کو بلڈ کینسر ہو گیا ہے, ہسپتال میں داخل ہیں, دل بھی بڑھ گیا, جگر بھی بڑھ گیا, پیٹ میں پانی بھی بھرا ہوا ہے. اللہ تعالیٰ آپ سب لوگ دعا کیجیے اللہ پاک ان کو صحت نصیب فرمائے اور ان کی بیماری سے ہم لوگ سبق حاصل کریں. کیا یہ بیماری اوروں کو ہو سکتی ہے یا نہیں؟ جب ہو سکتی ہے تو ہم لوگوں کو بھی تقویٰ سے رہنا چاہیے, اللہ تعالیٰ کے غضب اور ناراضگی کو اپنے اوپر ذرا دیر کی حرام لذتوں کو لے کر اللہ تعالیٰ کو ناراض نہیں کرنا چاہیے. آپ بتاؤ اس حالت میں جو اسپتال میں داخل ہو, کوئی نرس کو یا کسی عورت کو بد نگاہی کر سکتا ہے؟ جب جان کے لالے پڑتے ہیں تو جتنے لالے ہیں سب بھول جاتے ہیں. یہاں دوسرے لالے کے معنی حسین اور نمکین لوگ ہیں, نمکین اور حسین چہرے. اس لیے عرض کرتا ہوں کہ خدا کے لیے اپنی جانوں پر ہم سب کو اللہ تعالیٰ رحم کرنے کی توفیق عطا فرمائے. میں رحم کی اپیل کرتا ہوں اللہ تعالیٰ سے. یہ صاحب ادھر دیکھیے میری طرف. آپ جب میں ذرا کوئی درد بھری بات کہوں تو میری طرف دیکھا کرو. اسی ٹیپ ریکارڈروں نے آپ لوگوں کو تباہ کر رکھا. صحابہ کرام نے درد بھرا دل سرور عالم صلی اللہ علیہ وسلم سے حاصل کر لیا تھا. بغیر ٹیپ ریکارڈر ایک ایک صحابی لاکھوں کے لیے ہدایت کا ذریعہ بنتا تھا. میں منع نہیں کرتا ہوں لیکن ساری توجہ ادھر رکھو, اس کو سائڈ بزنس رکھو, سائڈ بزنس. یہ ان چیزوں میں اگر آج ٹیپ ریکارڈر سبق ولایت بنتا تو سارے دنیا کے انسان ولی اللہ ہو جاتے. عرض کرتا ہوں کہ حضرات صحابہ کے زمانے میں ٹیپ ریکارڈر نہیں تھے اور بہت سالوں تک, ابھی 100 سال کی ایجاد ہے, 1300 برس تک جتنے لوگ ولی اللہ ہوئے ہیں کاہے سے ہوئے ہیں بتاؤ؟ ٹیپ ریکارڈر سے ہوئے ہیں. دل و جان اللہ پیش کرو اللہ پر, اپنا قلب پیش کرو اور اس نیت سے باتیں سنیے کہ ہم سب آج سے عمل کریں گے اور ایک سانس بھی اللہ تعالیٰ کو ناراض نہیں کریں گے. جان دے دیں گے اللہ پر جس نے جان دی ہے, لیکن حرام لذت کو امپورٹ نہیں کریں گے. جس مزے سے, جس خوشی سے اللہ تعالیٰ ناراض ہوتے ہیں, ہم اپنے اس بڑی طاقت والے مالک کو ناراض نہیں کریں گے. آپ بتاؤ سب سے بڑی طاقت کس کی ہے؟ لیکن آج کل لوگ کہتے ہیں امریکہ کی بڑی طاقت ہے. گرین کارڈ کا اگر اعلان ہو جائے تو شاید کراچی خالی ہو جائے. اگر آج اعلان ہو جائے کہ جتنے لوگ آنا چاہیں امریکہ آ سکتے ہیں تو کراچی میں کتنے لوگ رہیں گے بتاؤ؟ کچھ مولانا لوگ رہ جائیں گے, کچھ مدرسے رہ جائیں گے, کچھ طلبا رہ جائیں گے. لیکن میں نے امریکہ میں یہ تقریر کی تھی کہ اے گرین کارڈ لینے والوں, کیا امریکہ کے نیشنل ہونے کے بعد موت نہ آئے گی؟ تمہیں امریکہ بھی چھوڑنا پڑے گا ایک دن. یہ نہ سمجھو کہ کراچی میں مار دھاڑ قتل ہے یہاں بچ جائیں گے. امریکہ بھی چھوڑنا پڑے گا ایک دن. اصلی وطن اللہ تعالیٰ کے ہاں ہے. جہاں تمہارا دین بن جائے وہی تمہارا امریکہ ہے. جہاں ہمارا دین سلامت رہے بس وہی ہمارا اصلی شہر ہے. مولانا روی رحمتہ اللہ علیہ نے فرمایا کہ ایک مولانا روی بھی کیا پیارے آدمی ہیں, بہت پیارے آدمی ہیں. میرے شیخ کا جملہ ہے, شاہ عبد الغنی رحمتہ اللہ علیہ فرماتے تھے کہ مولانا روی رحمتہ اللہ علیہ بڑے ہی پیارے آدمی ہیں. فرماتے ہیں کہ ایک عاشق سے اس کے محبوب نے, معشوق نے پوچھا, گفت معشوق با عاشق اے فتا. ایک معشوق نے پوچھا کہ اے ایک نوجوان عاشق, تو بغربت دیدئی بس شہ رہا, تو نے پردیش میں بہت سے شہروں کو دیکھا. تو بغربت دیدئی بس شہ رہا, بے شمار شہروں کو دیکھا, بس قدامی شہر جہاں خوش طرح, تجھ کو کون سا شہر پسند آیا؟ اس نے کہا کہ گفتہاں شہر کی دروے دلبر, جس شہر میں میرا محبوب رہتا ہے وہی شہر میرا پیارا ہے. مسلمان کو ہی کہنا چاہیے کہ سب سے پیارے شہر دو ہیں, مکہ شریف اور مدینہ شریف. اللہ کا گھر مکہ شریف اور حضور صلی اللہ علیہ وسلم کا روضہ مبارک बस दो ही शहर हमारे शहर जा रहे हैं। तो दोस्तों, ये अर्ज कर रहा हूँ कि चाहे कितने ही हम लोग कमा लें और कितने ही पापड़ समोसे बिरयानी कबाब खा लें, कितने ही उम्दा उम्दा सूट पहन लें, कितनी ही फैक्ट्रियां और बैंक बैलेंस कायम कर लें, लेकिन ये बताओ 5,000 गज क्लिफ्टन पर मकान बिल्डिंग है, लेकिन असली प्लाट कहाँ मिलता है ये हमें बताओ। बताओ भाई, असली प्लाट कितने गज का होता है? शाबाश, जल्दी बताओ। 2 गज का असली प्लाट 2 गज का मिलता है। बस समझ लो, वही हमारा, वहां की फिक्र करो। मेरे शेख लालू खेत से गुजरे सन 1960 में शाह अब्दुल गनी रहमतुल्लाह अलैह ने, तो वहां कुछ झोपड़ियां देखी। फरमाया कि हकीम अख्तर, देखो ये झोपड़ियां हैं, इन कितनी परेशानी में हैं, लेकिन सूरज निकलता है और इन पर भी डूब जाता है, गुजारा इनका भी हो रहा है, एक दिन इनका भी जिंदगी पार हो जाएगी, लेकिन अगर आखिरत खराब हो गई तो क्या होगा। इसलिए सूरज डूबता है गरीबों पर भी और बादशाहों पर भी, तंदुरुस्तों पर भी, बीमारों पर भी। सूरज अपनी जगह गुरूब होगा और तुलू होगा। शायर कहता है कि वक्ते तुलू देखा, वक्ते गुरूब देखा, अब फिक्र आखरत है दुनिया को खूब देखा। वक्ते तुलू देखा, वक्ते गुरूब देखा, वक्ते तुलू देखा, वक्ते गुरूब देखा, यानी सूरज का निकलना देखा, डूबना देखा, अब फिक्र आखरत है दुनिया को खूब देखा। और मैं आपको एक तजर्बे की बात और अल्लाह ताला के फरमान आलीशान की बात बताता हूँ कि चाहे दुनिया थोड़ी हो, लेकिन अगर अल्लाह ताला को हमने राजी किया हुआ है तो दिल में अल्लाह ताला चैन डाल देता है। पापड़ समोसे बिरयानी खाने वालों को मुसीबत में पाया है और दाल रोटी चटनी खाने वालों को मैंने आयश में पाया है। आप बताओ, अल्लाह ताला खुशी दे सकता है चटाई पर या नहीं? और कालीनों पर और फूलों में वो रुलाने पर कादिर है और कांटों पर हंसाने पर कादिर है। क्या उम्दा शेर ख्वाजा साहब ने फरमाया कि खुदा की याद में बैठे जो सबसे बेगरज होकर, तो अपना गोरिया भी फिर हमें तख्ते सुलेमा था। अल्लाह ताला दिल पर बराह-रास्त राबता रखते हैं। दिल बादशाह है, बादशाह लोग बादशाहों से ताल्लुक रखते हैं, दिल बादशाह है जिस्म का, लिहाजा अल्लाह ताला जिससे खुश होते हैं उसके दिल को चैन दे देते हैं। और जब दिल गुलिस्ता होता है तो सारे आलम में गुलिस्ता नजर आता है। दिल गुलिस्ता था तो हर शय से टपकती थी बाहर, दिल गुलिस्ता था तो हर शय से टपकती थी बाहर, और दिल बयाबा हो गया, आलम बयाबा हो गया। आपने नहीं देखा होगा कि वजीर आजम पुलिस को बराह रास्त बुला के बात करे, वो उस शहर के गवर्नर से, वजीर से, सुबह सुबह से बात करेगा सदर। अल्लाह ताला कान को नहीं ऐसे पहले, जैसे ही गुनाह शुरू करता है इंसान सबसे पहले दिल में परेशानी आती है। ये थोड़ी कान की सुनवाई और आंख की बिनाई नहीं छीनते पहले, बादशाह है दिल। बड़े लोग बड़े ही लोगों से रब्ता रखते हैं। अल्लाह ताला की शान ये है कि जब कोई गुनाह का इरादा करता है और आगे जरा सा बढ़ता है तो अल्लाह ताला फरमाते हैं, जिसने मेरी नाफरमानी का इरादा किया और मेरी नाफरमानी के हराम मजे लूटने की खबीसाना हरकत शुरू की। खबीसाना क्यों कहता हूँ, आप लोग बताइए कि गुनाह खराब चीज है अच्छी चीज है? तो फिर मैं खराब चीज को अगर खराब कहता हूँ तो आप लोगों को कोई एतराज नहीं होना चाहिए। खराब माने क्या है जानते हैं? और खर माने गधा, आप माने पानी, गधे का पानी। इसलिए दोस्तों, दुनिया में सबसे बड़ी चीज जो डरने की है, जो अल्लाह वालों का डर है, वो क्या डर है? कि अल्लाह ताला हमसे कहीं नाराज ना हो जाए। ये डर औलिया अल्लाह को मिलता है और यही डर अलामत है कि वो अल्लाह के दोस्त हैं। जो बेखौफ होता है और सांड की तरह हर वक्त गुनाहों के ऊपर अपनी जिंदगी को जाया करता है, ये दलील है कि ये जालिम का दिल अल्लाह से बहुत दूर है, नाबीना है, देखता नहीं है अल्लाह ताला। अगर बीना होता तो इसकी मिसाल ऐसी है कि एक कमरे में एक छोटा सा शेर का बच्चा एक शख्स ने पाला था, मेहमान को उसी कमरे में ठहरा दिया, बिजली बंद करके रोशनी बंद कर दी, उस बेचारे को पता भी नहीं कि अंधेरे में यहाँ शेर है, अपना सो लिया, खराटा ले रहा है। 3 बजे रात को उसको पेशाब लगा, अब दरवाजा खोलने चला तो उसकी आंख शेर की लाल लाल नजर आती है अंधेरे में। शेर की आंख कैसी होती है अंधेरी रात में? एकदम अंगारा, जैसे कोयला जल रहा हो, लाल सुर्ख आग। बस उसको सुबह हुआ, फिर उसने टॉर्च से देखा तो शेर था, तो वो लेटरिन जा रहा था जिस काम के लिए, उसका काम वहीं हो गया। आप लोग समझ रहे हैं मेरी बात या नहीं? जिस एक्सपोर्ट ऑफिस में जा रहा था उसका वहीं चरपाई पर सब माल एक्सपोर्ट हो गया। और फिर मेजबान से खूब लड़ाई की, तो मालूम हुआ कि जब तक अंधेरा था, जब तक ये अंधेरे में था, इसकी बिनाई काम नहीं कर रही थी, तो बेखौफी से सो रहा था। जिस दिन अल्लाह आँख दे देगा हमको आपको, और अल्लाह की अजमत, वो खालिक शेरान कायनात, सारे दुनिया के शेरों का पैदा करने वाला, जिस दिन उसकी अजमत समझ में आ जाएगी तो फिर हिम्मत नहीं होगी ये बदनजरी औरतों को, अमृतों को ताकने झाकने। मुर्दा लाशों पर जिंदगी मत जाया कीजिए, ये सब मुर्दा लाश है, कुछ दिन के लिए चल रही है, एक दिन सब कब्रिस्तान में जाने वाले हैं। मुर्दों पर मुर्दा मत हो जाओ, डबल मुर्दे हो जाओ, याद रखो। हम भी मरने वाले, ये हसीन भी मरने वाले, जब दो मुर्दे हो जाते हैं तो डबल मुर्दे हो जाते हैं। और कोई शख्स, वल्लाह कहता हूँ कसम खाकर मस्जिद में, जितने रोमांटिक दुनिया है बेचैन परेशान है, लाख खमीरे खाते रहो कुछ असर नहीं होता। अल्लाह ताला जिससे नाराज होता है उस जालिम पर करोड़ों खमीरे बरसा दो, उसके दिल में चैन नहीं मिल सकता उसको। खुदा के लिए ये कहता हूँ आप हजरात से बार बार, खुसूसन अपने उन दोस्तों से जो रात दिन साथ हैं, कि खुदा के लिए अपनी जानों पर हम सबको रहमत की भीख अल्लाह ताला से मांगनी चाहिए। और ये दुआ हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने सिखाया, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने सिखाया, कैसे भीख मांगोगे अल्लाह की रहमत की अपनी जान पर? अल्लाहुम्मरहमनी बितरकिल मासी, पढ़िए आप लोग भी, अल्लाहुम्मरहमनी बितरकिल मासी, अल्लाह हम पर रहम की भीख दे दे। वो कैसी भीख है जिससे हम गुनाह छोड़ दें, यह है रहम की भीख। वरना समझ लो ताला की रहमत से महरूम होना, सारी ताकत भूल जाएगी जिस दिन ब्लड कैंसर या गुर्दे बेकार कर देगा अल्लाह, उस वक्त पता चलेगा कि तुम्हारे गुनाहों की ताकत कहाँ गई। बोसेबाजी बदनजरी की ताकतें जिस वक्त खुदा पकड़ता है तब पता चलता है। फिर उसके बाद फिर समझ लो एक वक्त ऐसा आता है कि फिर अजाब के बाद फिर उसकी जन्नत तो मिल जाएगी, मगर दुनिया में अल्लाह ताला फिर उसको नहीं छोड़ता। और दुनिया में भी कभी ऐसी सूरत पैदा हो जाती है कि तौफीक तौबा भी नसीब नहीं होती। जो लोग तौबा के सहारे पर गुनाह कर रहे हैं इंतहाई इंटरनेशनल बैन अल-अक़वामी अहमक और गधे हैं, इसलिए कि तौबा की तौफीक हमारे हाथ में है या अल्लाह के हाथ में है? अगर मुसलसल गुनाहों की वजह से खुदा तौफीक तौबा ना दे तो क्या करोगे फिर? दलील पेश करता हूँ कुरान पाक की। अल्लाह ताला फरमाते हैं कि फताब अल्लाह अलैहिम लियतूबू, अल्लाह ताला ने सहाबा पर रहम फरमाया, तवज्जो फरमाई, मेहरबानी की ताकि वो तौबा कर लें। इस आयत की तफसीर अल्लाह मालूसी और सैयद महमूद बगदादी लिखते हैं रहमतुल्लाह अलैह, ए वफ़क़हुम लितौबा, यानी अल्लाह ने आसमान से उनको तौफीक तौबा अता फरमाई, लियतूबू ताकि वो तौबा कर लें। मालूम हुआ जमीन वाले तौबा उसी वक्त कर सकते हैं जब आसमान वाला उनको तौफीक तौबा दे दे। तो तौबा के सहारे गुनाह करने वाले इंतहाई अहमक हैं, ज्यादा दिन का किस्सा नहीं है, इसी करीब की हिकायत है। मैं नाजमाबाद में जब रहता था, 1980 में आया हूँ, नाजमाबाद में एक खानसामा रात दिन बदकारी और गुनाहों में मुबतला था। हर वक्त उसका काम ही औरतों को देखना, लड़कियों को छेड़ना। जब मरने लगा तो मेरा उसका एक दोस्त था खानसामा, वो मेरे साथ मोहब्बत रखता था, नमाजी भी था, दाढ़ी भी रख ली थी उसने, तो उसने कहा कि भाई तुम मेरे दोस्त हो और अब तुम मर रहे हो, डॉक्टरों ने हमें बता दिया है कि तुम अब बचोगे नहीं, लिहाजा तुम तौबा कर लो क्योंकि तुम्हारी जिंदगी बहुत ही खराब गुजरी और तुम अल्लाह वालों को भी बुरा कहते थे। ये किस्सा पुराना नहीं है, लोग कहते हैं ये तो पुराने जमाने का किस्सा है, ये इसी सदी का किस्सा है, 10-15 साल पहले का किस्सा है। पुराना जमाना है, 15 साल पहले तो कितने ऐसे लोग हैं जो मौजूद
जिंदा है। जो शख्स यहाँ 15 साल से उम्र का ज्यादा है वो गया मौजूद था। तो उसने क्या कहा? उसने कहा कि सारी दुनिया के अल्फाज मुझसे निकलते हैं, मैं डॉक्टर का लफ्ज कहता हूँ, अस्पताल ले चलो, चाय लाओ, बिस्कुट लाओ, लेकिन जो लफ्ज तुम कह रहे हो ये मेरे मुंह से नहीं निकल रहा है। दोस्तों आह, काश कि आपके दिल में और हमारे दिल में कुछ तो ये तो खौफ अल्लाह का पैदा होता। ये हराम लज्जतों से कब तक जिंदगी हासिल करोगे? ये जिंदगी दोज़ख़ी जिंदगी है, ये जन्नती जिंदगी नहीं है। जो लोग अल्लाह के गज़ब और कहर के आमाल से हराम लज्जत को दरामद करते हैं ये दोज़ख़ वालों की जिंदगी। हज़रत थानवी रहमतुल्लाह अलैह फरमाते हैं, अल्लाह को छोड़कर जो गैरुल्लाह से दिल लगाता है, रोमांटिक दुनिया में कदम रखता है, ये इश्क मजाजी अज़ाब इलाही है, अज़ाब इलाही है, चैन नहीं है इनको।
मुंतखब मलफूजात हकीम उल उम्मत मुजद्दिदुल मिल्लत मौलाना शाह अशरफ अली साहिब थानवी रहमतुल्लाह अलैह इरशाद फरमाया कि इस तरीक में असल चीज सोहबत शेख और मोहब्बत शेख है। इरशाद फरमाया कि इस तरीक में असल चीज सोहबत शेख और मोहब्बत शेख है। तालीम और तलकीन इसके बगैर कारगर नहीं होती और सोहबत बिला तालीम और तलकीन के भी मुफीद होती है। पहले बुजुर्गों की आम आदत ज्यादा तालीम और तलकीन की न थी, उनकी सोहबत की बरकत ही से इसलाह हो जाती थी। इरशाद फरमाया कि इस तरीक में असल चीज सोहबत शेख और मोहब्बत शेख है। तालीम और तलकीन इसके बगैर कारगर नहीं होती, यानी उनकी तालीम अगर मोहब्बत शेख की मोहब्बत न हो या मोहब्बत तो है लेकिन सोहबत न हो, आता नहीं है, तो तालीम और तलकीन करना भी इसके बगैर कारामद नहीं है। अगर दोनों चीजें न हो तो कारामद नहीं है और सोहबत बिला तालीम और तलकीन के भी मुफीद होती है। अगर ये दो चीजें हैं, सोहबत भी है और शेख से मोहब्बत भी है, तो फिर तालीम और तलकीन के बगैर भी महज सोहबत उठाना फायदेमंद होता है। पहले बुजुर्गों की आम आदत ज्यादा तालीम और तलकीन की न थी, उनकी सोहबत की बरकत ही से इसलाह हो जाती थी। इरशाद फरमाया कि तसव्वुफ में सीना बसीना एक चीज है, यानी निस्बत और मुनासबत और महारत, जो उस्ताद के पास रहने ही से हासिल होती है। महज किताब पढ़ लेने से या जबानी तरीका दरियाफ्त कर लेने से हासिल नहीं होती, और ये वो चीज़ है जो हर इल्म में सीना बसीना ही है। हत्ता के बढ़ई और बावर्ची के पेशे में भी मुनासबत और महारत है जिसका नाम सीना बसीना है। इरशाद फरमाया कि तसव्वुफ में सीना बसीना एक चीज़ है, यानी निस्बत और मुनासबत और महारत, जो उस्ताद के पास रहने ही से हासिल होती है। महज किताब पढ़ लेने से या जबानी तरीका दरियाफ्त कर लेने से हासिल नहीं होती, और ये वो चीज़ है जो हर इल्म में सीना बसीना ही है, हत्ता के बढ़ई बावर्ची के पेशे में भी मुनासिबत और महारत है जिसका नाम सीना बसीना है। महारत में एक और चीज़ है, यानी बरकत, जो मुशाहदे से मालूम होगी, यानी अमल से मालूम होगी, तजर्बा से मालूम होगी। बगैर मुशाहदे के इसका इल्म नहीं हो सकता, जब तक के तजर्बा नहीं करेगा इसका इल्म नहीं हो सकता। इरशाद फरमाया कि इस किस्म के मसाइल जिनका ताल्लुक इस्लाह नफ्स से है, किसी तसव्वुफ की किताब में देखकर उस पर अमल करना इस शर्त से दुरुस्त है कि फहम में या हुदूद शराइत में गलती ना हो, लेकिन इन गलतियों का इहतमाल आदतन गालिब है, इसलिए बगैर मशवरा किसी शेख मुबस्सिर के खुद अमल करना मुनासिब नहीं। अलबत्ता ये मुनासिब है कि इस इलाज को नकल करके मशवरा कर ले, यानी मैं किताब में देखा ये इलाज है तो शेख से मशवरा कर ले कि मैं ये इलाज कर लूँ या नहीं, क्योंकि फहम का फ़र्क होता है, समझ का फ़र्क होता है, हर आदमी हर बात को समझ नहीं सकता और हदूद कायम नहीं रह सकती, इसलिए महज किताब पर देखकर अमल करना अक्सर इसमें जो है इहतमाल होता है कि वो गलत रास्ता पकड़ लेगा, इसलिए शेख की ज़रूरत है बगैर शेख के मशवरे के इलाज भी ना करें, चाहे किसी भी किताब में इलाज देखे लेकिन बगैर शेख के मशवरे के इलाज ना करें। इरशाद फरमाया कि फ़िक़ही किताब में तसव्वुफ़ ही है, क्योंकि उसके ज़रिए से हलाल और हराम की तमीज़ होगी। حرام سے بچیں گے تو اس سے نور پیدا ہوگا، علم و عمل کی توفیق ہوگی اور اس سے بھی قرب الہی نصیب ہوگا، یہی تصوف ہے۔ ارشاد فرمایا کہ فقہی کتاب میں تصوف ہی ہے، کیونکہ اس کے ذریعے سے حلال و حرام کی تمیز ہوگی، حرام سے بچیں گے تو اس سے نور پیدا ہوگا، علم و عمل کی توفیق ہوگی اور اس سے بھی قرب الہی نصیب ہوگا، یہی تصوف ہے۔ ارشاد فرمایا کہ لوگ اس طریق میں سالک ہونے کو بڑی چیز سمجھتے ہیں، مگر حقیقت یہ ہے کہ اصل چیز سالک ہونا نہیں، حالک ہونا ہے، یعنی اپنے کو مٹا دینا، اور مٹا دینا بھی وہ معتبر ہے کہ اس مٹانے کو بھی مٹا دے کہ اس کی طرف کوئی التفات نہ ہو۔ جیسے اصلی اور گہری نیند وہی ہے جس میں سونے والے کو اپنے سونے کی بھی خبر نہ رہے، ورنہ پھر وہ نیند نہیں، اس کو اونگ کہیں گے۔ مولانا رومی رحمۃ اللہ علیہ نے خوب فرمایا ہے، فہم و خاطر تیز گردن نیست راہ، جو شکستہ می نگیرت فضل شاہ۔ تشریح: حضرت رحمۃ اللہ علیہ نے عبادت اور اطاعت کی اصلی روح کی طرف ہدایت فرمائی ہے کہ کمالات علمی ہوں یا عملی، کتنے ہی مجاہدے اور عبادات ہوں، اپنی ذات میں مقصود نہیں، مقصود تو رضاء حق تعالی شانہو ہے، اور رضاء حق انسان کے عجز اور انکسار اور شکستگی کے احساس میں ہے۔ یعنی جو آدمی شکستہ دل ہوتا ہے اور عاجز ہوتا ہے، منکسر المزاج ہوتا ہے، تواضع والا ہوتا ہے، تو اللہ تعالیٰ کا فضل اس پر ہوتا ہے۔ علم اور کمالات علمی ہوں یا مجاہدے ہوں، اس پر فضل موقوف نہیں ہے، بلکہ عاجزی اور شکستگی اللہ کو محبوب ہے، اس پر اللہ فضل فرماتے ہیں۔ سب کچھ کرنے کے بعد بھی اپنے کو قاصر سمجھے اور اپنی کوتاہی پر استغفار کرے۔ رسول کریم صلی اللہ علیہ وسلم اور صحابہ کرام رضوان اللہ علیہم اجمعین کی برابری کون عبادت اور اطاعت میں کر سکتا ہے؟ مگر ان کا بھی یہی عمل تھا کہ ساری ساری رات عبادت کرنے کے بعد بھی استغفار کرنے کو ضروری سمجھتے تھے۔ وَبِالْأَسْحَارِهُمْ يَسْتَغْفِرُونَ، یعنی اللہ کے مقبول بندے وہ ہیں جو رات کا بڑا حصہ عبادت میں گزارتے ہیں اور آخر شب میں استغفار کرتے ہیں۔ اس میں علماء، خطباء، مصنفین اور اسلامی معاملات میں جد و جہد کرنے والوں کے لیے اہم ہدایت ہے کہ یہ کوئی ناز کی اور فخر کی چیز نہیں، بلکہ جو کمال یا جو نیک عمل کسی سے ہوا ہے، اس سب کو حق تعالیٰ کا عطیہ سمجھ کر اس پر شکر گزار ہو۔ یعنی جو بھی توفیق نیکی کی ہو جائے، اس پر اللہ کا شکر کرنا چاہیے، کیونکہ اللہ ہی کی توفیق سے ہوا، اپنا کمال نہ سمجھے، اور اس میں حق تعالیٰ کی شان جلال کے مطابق نہ ہونے کی جو کوتاہی لازمی ہے، اس سے استغفار کرے، کیونکہ بندہ اللہ کے حق کے مطابق نہ عبادت کر سکتا ہے نہ زندگی گزار سکتا ہے، تو لہذا اپنی کوتاہی لازم ہے اس میں، تو اس پر استغفار کرتا رہے۔ حضرت کا ایک جملہ یاد آیا، فرماتے ہیں کہ کرتا رہے اور ڈرتا رہے، نیک کام کرتا رہے، گناہوں سے بچتا رہے، ساتھ میں ڈرتا بھی رہے کہ معلوم نہیں کہ ہماری عبادت قبول بھی ہے کہ نہیں، ایک گونا امید بھی ہو اللہ کی رحمت سے کہ قبول کر لیں گے، لیکن ساتھ میں خوف بھی ہونا چاہیے کہ معلوم نہیں قبول ہوگی کہ نہیں۔ رسول اللہ صلی اللہ تعالی علیہ وسلم کی نظر میں دنیا کی حقیقت۔ وعن ابی عامر رضی اللہ تعالی عنہ او ابی مالک الاشعری رضی اللہ تعالی عنہ قال سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول لیکونن من امتی اقوام یستحلون الخز والحریر والخمر والمعازف ولينزلن اقوام الى جنب علم يروح عليهم بسارحة لهم ياتيهم رجل لحاجة فيقولون ارجع الينا غدا فيبيتهم الله ويضع العلم ويمسح اخرين قردة وخنازير الى يوم القيامة۔ رواه البخاري۔ حضرت ابي عامر یا حضرت ابی مالک اشعری رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ میں نے رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم کو یہ فرماتے سنا کہ میری امت میں کچھ قومیں ایسی ہوں گی جو خز اور ریشم کو اور شراب کو اور باجوں کو حلال اور جائز کر لیں گی، اور ان میں سے کچھ قومیں اونچے پہاڑوں کے پہلو میں قیام اختیار کریں گی، یعنی ان کی جائے قیام مشہور مشہور اور نمایاں جگہ ہوگی، کہ گدا اور محتاج سب ان کو دیکھنے آئیں گے اور حاجتیں طلب کریں گے. رات کے وقت ان کے مویشی جو چرنے کو گئے تھے واپس آئیں گے پیٹ بھرے ہوئے اور تھنوں میں دودھ بھرا ہوا, اور ایک سائل ان کے پاس حاجت کے سبب آئے گا تاکہ مویشی کے دودھ سے محظوظ ہو. وہ اس سے کہہ دیں گے کہ کل ہمارے پاس آنا, یعنی ٹال دیں گے. پھر رات ہی کو اللہ تعالیٰ ان پر اپنا عذاب نازل فرمائے گا اور پہاڑ کو ان کے بعض آدمیوں پر گرا دے گا اور بعض کی صورتوں کو مسخ کر دے گا اور بندر اور سور بنا دے گا جو قیامت تک اسی شکل و صورت میں رہیں گے. تشریح میں ہمارے حضرت رحمہ اللہ نے فرمایا کہ اس حدیث شریف سے معلوم ہوا کہ خصف اور مسخ کا عذاب, یعنی کوئی چیز گرا کر مار دینا, اور مسخ معنی صورتوں کا بگاڑ دینا, اس کا عذاب اس امت پر بھی ہوگا جیسا کہ اگلی امتوں پر ہوا. پس حدیثوں میں جو اس کی نفی آئی ہے وہ یا تو محمول ہے اس معنی پر کہ اس امت کے اول زمانے میں ایسا نہ ہوگا, اور یا محمول ہے کہ تمام امت پر خصف و مسخ کا عذاب نہ ہوگا, بس بعض پر ہو سکتا ہے. واللہ عالم بالصواب. پیارے نبی صلی اللہ تعالی علیہ وسلم کی پیاری سنتوں میں معاشرت کی سنتوں کا بیان چل رہا تھا. کسی کے مکان پر جانا ہو تو اس سے اجازت لے کر داخل ہونا چاہیے. جب جماہی آئے تو سنت ہے کہ اس کو روکنے کی مقدور بھر کوشش کرے, یعنی منہ بند رکھے, اور اگر منہ کوشش کے باوجود بند نہ رکھ سکے تو بائیں ہاتھ کی پشت کو منہ پر رکھ لے اور ہا ہا کی آواز نہ نکالے, کہ یہ حدیث شریف میں ممنوع ہے. اگر کسی کا اچھا نام سنو تو اس سے اپنے مقصد کے لیے نیک فال سمجھنا سنت ہے, اور اس سے خوش ہونا بھی سنت ہے. بد فالی لینے کو سخت منع فرمایا گیا ہے. جیسے راستہ چلتے کسی کو چھینک آ گئی تو یہ سمجھنا کہ کام نہ ہوگا, یا کوا بولا یا بندر نظر آ گیا یا الو بولا تو ان سے آفت آنے کا گمان کرنا سخت نادانی اور بالکل بے اصل اور غلط اور گمراہی کا عقیدہ ہے. اسی طرح کسی کو منحوس سمجھنا یا کسی دن کو منحوس سمجھنا بہت برا ہے. سنت پر عمل کرنے سے بندہ اللہ تعالیٰ کا محبوب ہو جاتا ہے, اس لیے اہتمام سے اس پر عمل کرنا چاہیے. نشر الدیب فی ذکر نبی الحبیب صلی اللہ تعالی علیہ وسلم. مدینہ طیبہ تشریف لانے کے بعض اہم واقعات ہیں. واقعہ نمبر 3 ہے, مدینہ طیبہ میں بئر روما کا کہ ایک کنواں ہے, پانی شیریں تھا اور دوسرے کنووں کا پانی کھاری تھا, اور اس کا مالک, یعنی یہ شیریں پانی والے کنویں کا مالک ایک یہودی تھا, وہ پانی بیچا کرتا تھا. اس سبب سے مسلمانوں کو پانی کی تکلیف تھی. جناب رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, جو شخص بئر روما کو خرید کر مسلمانوں کے ڈول اس میں جاری کر دے اس کے لیے جنت ہے. حضرت عثمان رضی اللہ تعالیٰ عنہ نے اس کنویں کو خالص اپنے مال سے خرید لیا اور وقف کر دیا. اچھا, اب کیا وقت رکھنا ہے؟ 50 پر فون کریں, 55 پہ شروع کریں. یہاں عشاء کی نماز کی جماعت کا وقت 9:10 ہو گیا ہے, اس لیے اب مجلس سننے کے لیے کانفرنس فون والے 9:50 پر فون کیا کریں, اور انشاءاللہ تعالی 9:55 پر مجلس شروع ہو جائے کرے گی. الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین وعلى آلہ واصحابہ اجمعین. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. يا حي يا قيوم برحمتك استغيث. اصلح لنا شأننا كله ولا تكلنا الى انفسنا طرفة عين. الى العالمين ہم سب کے گناہوں کو معاف فرما دے, پوری امت کے گناہوں کو معاف فرما دے. اللہ ہمیں سچی توبہ کی توفیق عطا فرما. یا اللہ سچی توبہ کی توفیق عطا فرما دے. اللہ سچی توبہ کی توفیق عطا فرما دے. یا اللہ ہمارے دنیا آخرت کے سب کام بنا دے. اللہ آسان حلال بابرکت روزی ہر مسلمان کو عطا فرما دے. ہر مسلمان کو آسان حلال بابرکت روزی عطا فرما. یا اللہ ہر مسلمان کو آسان حلال بابرکت روزی عطا فرما. تمام بیماروں کو صحت عطا فرما. تمام پریشان حالوں کی پریشانی کو دور فرما. اللہ تمام پریشان حالوں کی پریشانی کو دور فرما. اللہ پریشان حالوں کی پریشانی کو دور فرما. الہ العالمین الہ العالمین ہر مظلوم کی مدد فرما. یا اللہ مظلوم کی مدد فرما. اللہ مظلوم کی مدد فرما. ظالموں کے پنجے سے چھڑا. اے اللہ ظالموں کو ہدایت دے دیں. اے اللہ ہدایت دے دیں. یا اللہ ظالموں کو ہدایت دے دیں. اپنا خوف عطا فرما دیں. یا اللہ ہمارے ملک سے سود کا رشوت کا خاتمہ فرما دے. اللہ مکمل خاتمہ فرما دے. اللہ ہمارے ملک سے سود اور رشوت کا مکمل خاتمہ فرما دے. فحاشی اور بدکاری کے اڈوں کا خاتمہ فرما دے. شراب خانوں کا خاتمہ فرما دے. ہر برائی کا خاتمہ فرما دے. عدل و انصاف عطا فرما. عادل حکمران نصیب فرما. اللہ عادل حکمران نصیب فرما. امن و سکون عطا فرما. برکتوں اور رحمتوں کا نزول فرما. ہر پریشان حال کی پریشانی کو دور فرما. اللہ تمام مسائل حل فرما دے. اللہ جس کے دل میں جو بھی جائز حاجت ہو اے خدا اپنے فضل سے خزانہ غیب سے اس کی حاجات کو پورا فرما دے. یا اللہ اس کی حاجات کو پورا فرما دے. جن کے رشتے نہیں آئے اللہ ان کو نیک صالح رشتے عطا فرما. جن کے اولاد نہیں ان کو صاحب نیک صالح اولاد بنا. جن کے اولاد ہے اللہ مجھ کو بھی میری اولاد کو بھی سب کو اے خدا جز فرما کر اولیاء صدیقین کی خط انتہا عطا فرما دے. اللہ اولیاء صدیقین کی خط انتہا عطا فرما دے. اللہ آپ کے ارادے کو تخلف محال ہے. اللہ آپ کا ارادہ کچھ مشکل نہیں. اللہ آپ کے لیے کوئی چیز مشکل نہیں. اے اللہ آپ ہر چیز پر قادر ہیں. آپ کے لیے مشکل کوئی مشکل نہیں ہے. اللہ ہمارے دنیا آخرت کے سب کام بنا دے. اللہ ہر مسلمان کو اللہ سکون و عافیت نصیب فرما دے. اللہ دونوں جہان کی خوشیوں سے مالا مال فرما. دونوں جہان کے غم اور پریشانیوں سے حفاظت فرما. اللہ مہلک حادثات سے مہلک بیماریوں سے پریشانیوں سے مصیبتوں سے آفتوں سے اور روزگار کی تنگی سے اللہ ہر مسلمان کی حفاظت فرما. اللہ برکت نازل فرما. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. سبحان ربک رب العزة عما یصفون وسلام علی المرسلین الحمد للہ رب العالمین صلی اللہ علی النبی الکریم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.